नमस्कार, मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट म पुष्पराज अधिकारी
र म सम्झना कार्की।
यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक बागमती प्रदेश कार्यालय र शक्ति एफएमले तयार पारेको हो।
यो कार्यक्रम हरेक बिहिबार बेलुका 8:30 बजेदेखि 8:45 बजेसम्म शक्ति एफएम 103.4 मेगाहर्जबाट प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np www.inseconline.org र www.radioshakti.com.np मा लगन गरी चाहेका बेला सुन्न सक्नुहुन्छ। यो साताको कार्यक्रममा हामीले कोभिड-19ले नागरिकको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको क्षेत्रमा पारेको प्रभाव र महामारीको समयमा नागरिक समाज तथा सञ्चारकर्मीको भूमिकाका विषयलाई समेटेर तयार पारेका छौँ।
आजको कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक बागमती प्रदेश कार्यालयले यही असोज 26 गते हेटौँडामा कोभिड-19ले पारेको प्रभाव र नागरिक समाज तथा सञ्चारकर्मीको भूमिकाका विषयमा गरिएको अन्तर्क्रिया,
यो जोखिमपूर्ण अवस्थामा चाहिँ सरकारको मात्रै भूमिका भन्दा नि प्रतिपक्षको भूमिका पनि एकदमै महत्त्वपूर्ण हुन्छ,
र कोरोना नियन्त्रणका लागि दोलखाको कालिन्चोक गाउँपालिकाले के कसरी कामहरू गरिरहेको छ भन्ने विषयमा गाउँपालिकाका उपाध्यक्ष कालिका पाठकसँग गरिएको कुराकानी हामीले कार्यक्रममा समावेश गरेका छौँ।
कोरोनाबाट बच्नका लागि आम नागरिक निकै सचेत हुन आवश्यक छ। के गर्दा कोरोनाको संक्रमणबाट जोगिन सकिन्छ त? एकपटक ध्यान दिएर सुनौ है त।
हात नमिलाउने, त्यसको सट्टा नमस्कार गर्ने, साबुन पानीले पटक पटक हात धुने, अङ्कमाल नगर्ने, एक मिटर जति टाढै बस्ने, ज्वरो खोकी लागेको मान्छेसँग नसुत्ने, झ्याल ढोका बन्द गरेर सानो कोठामा धेरै जना नबस्ने, जङ्गली जनावरलाई नछुने र बिरामी घरपालुवा जनावरको सम्पर्कमा पनि नजाने, भिडभाडमा नजाने, कपडाको मास्कले प्रदूषण मात्रै रोक्ने भएकाले सकेसम्म सर्जिकल मास्कको प्रयोग गर्ने, खोकी ज्वरो र श्वास फेर्न गाह्रो भएको छ भने उपचार तथा परामर्शका लागि नजिकैको स्वास्थ्य कर्मीकोमा जाने।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक।
कार्यक्रम सुरु गरौँ। यही असोज 26 गते अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक बागमती प्रदेश कार्यालयले कोभिड-19ले पारेको प्रभाव र नागरिक समाज तथा सञ्चारकर्मीको भूमिकाका विषयमा हेटौँडामा गरिएको अन्तर्क्रियाका सन्दर्भमा तयार पारिएको रेडियो रिपोर्ट। कोभिड-19ले पारेको प्रभावका विषयमा भएको छलफलमा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले महामारीको समयमा नागरिक समाजले जनचेतनाको क्षेत्रमा बढी कामहरू गर्नुपर्ने बताउनुभयो।
राम्रोसँग जनचेतना दिन सकेनौ, लाग्ने गरेर जनचेतना कसले दिन सक्थ्यो? नागरिक समाजले दिन सक्थ्यो नि। यो कसैलाई सोध्नु पनि पर्दैन, अनुमति पनि लिनु पर्दैन, यो होइन है। नागरिक समाजले के हेरेन? कोभिड पोजिटिभ देखेको मान्छेलाई छिछि दूर दूर अपमान भयो, नागरिक समाज बोल्दैन, किन नबोले? कसैले भन्नुपर्ने विषय हो? हामी कहाँनिर चुक्यौँ? एउटा यो, अर्को को चुक्यो? राजनीतिक दल चुक्यो। राजनीतिक दलको आवश्यकता कति बेला पर्छ? घर घरमा राजनीतिक दलको कार्यकर्ता छ, त्यो घर घरमा राजनीतिक दलको कार्यकर्तालाई एउटा निर्देशन गरेर अपमान गर्ने कुरामा जनचेतना दियो, यो होइन भएर भएर भनिदिन सक्थ्यो नि। अहिलेसम्म पनि भन्दैन, किन भन्दा कुनै एउटा सबै राजनीतिक दलले भन्दैन, भएर सडकमा जुलु निकाल्न पनि पर्या होइन। आफ्नो घर टोल छर छिमेकमा चेतनाका कुरा गर्न सक्छ, अब गर्नै महत्त्वपूर्ण चाहिँ अरू संस्था जनप्रतिनिधि हामी निर्वाचित भएर हामीले त गरेकै हौ, गरिरहेका छौँ, गर्छौँ।
कोभिड-19 नियन्त्रणका लागि सबै क्षेत्रमा चुनौती बढेको जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुरासैनीको भनाइ छ। सरकारको कामको निगरानी गर्ने बलियो प्रतिपक्षको अभावमा पनि सरकारका केही कामहरूले नतिजा आउन नसकेको उहाँले बताउनुभयो।
यो जोखिमपूर्ण अवस्थामा चाहिँ सरकारको मात्रै भूमिका भन्दा नि प्रतिपक्षको भूमिका पनि एकदमै महत्त्वपूर्ण हुन्छ, र म चाहिँ सरकारका प्रतिपक्ष, सरकारको बलियो प्रतिपक्ष भइदियोस् स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म, र यस्ता आवाजहरूलाई लिने र नागरिक समाजलाई बुलन्द गराउने भूमिकामा चाहिँ प्रतिपक्षको भूमिका पनि बलियो हुनुपर्छ। सरकारको कुरालाई मात्रै होइन, हामी सबै जुरुक्कै भएर उठ्नको लागि चाहिँ यो पनि एउटा अवधारणा हो, यो पनि राम्रो पक्ष हो र प्रतिपक्षले पनि यस्ता कुराका आवाजहरू उठाइराख्नुपर्छ।
कार्यक्रममा गैसेस महासङ्घ बागमती प्रदेश उपाध्यक्ष आरती पाठकले लकडाउनको समयमा घरेलु महिला हिंसामा वृद्धि भएको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो।
अगाडिको समयमा भन्दा यो कोभिडको बिचमा चाहिँ धेरै महिलाहरू चाहिँ घरेलु हिंसामा परेको कुराहरू चाहिँ हामीलाई पनि त्यो खालको रेकर्ड आएको छ। प्रदेश सरकारलाई सामाजिक विकास मन्त्रालयमा मात्रै यो टाइममा 97 पेजको प्रतिवेदन हामीले बुझाएको छौँ। यो जिल्लाबाट मात्रै 97 जना महिलाको चाहिँ हिंसामा परेको केसहरू चाहिँ हामीले बुझाएको छौँ। मैले यो रेकर्डको कुरा पनि यहाँहरूको बिचमा जानकारी गराएँ। अर्को कुरा बालबालिकाको कुरा गर्दाखेरि कोभिडको टाइम छ, विद्यालय जान पाइरहेका छैनन्, विशेष गरी ग्रामीण क्षेत्रका बालबालिकाहरूको चाहिँ बाल विवाह भइरहेको हामीले देखेका।
यसै गरी इन्सेक बागमती प्रदेश संयोजक कृष्ण गौतमले कोभिड-19 को समयमा सरकारले के काम गरिरहेको छ, नागरिक समाज र सञ्चारकर्मीको अवस्था र भूमिका कस्तो रह्यो, अपेक्षा कस्तो छ भन्ने विषयमा छलफल गर्नु नै कार्यक्रमको मुख्य उद्देश्य भएको बताउनुभयो।
हामी सबै जिम्मेवार छौँ, हाम्रा फरक फरक भूमिका छन्। हामी नागरिक समाजको फरक भूमिका छ, मिडिया राज्यको चौथो अङ्ग नै हो, यसको चाहिँ विशिष्ट भूमिका छ। अहिले यो यसको आर्थिक सामाजिक सांस्कृतिक पक्ष सबै प्रभावित छ, शिक्षा स्वास्थ्य खाद्य यसको रोजगारी लगायत सम्पूर्ण क्षेत्र यसको चाहिँ प्रभावित भएको कारणले गर्दाखेरि यो प्रभावलाई न्यूनीकरणको लागि हामी सबैले आफ्नोबाट लागेको छौँ। कति हामी चाहिँ प्राविधिक होइनौँ, स्वास्थ्य त प्रमुख समस्या नै भइहाल्यो, एकले अर्कामा कसरी समन्वयात्मक ढङ्गले सूचना र उसको चाहिँ उसमा चाहिँ हामी समन्वय गरेर यो कोभिडलाई चाहिँ खोप नआउँदासम्म, यो खोप नआउँदासम्म त नियन्त्रण त हुनेवाला छैन, यसलाई चाहिँ कम गर्दै जाने बच्ने मात्रै हो यसबाट चाहिँ यो आइसकेपछि लड्नलाई चाहिँ खोप आउँदासम्मको अवस्थाको लागि हामी सबैले आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्छ। भूमिका फरक फरक हुन सक्ला, तर यसलाई समन्वयकारी ढङ्गले यसलाई कसिलो ढङ्गले हाम्रो चाहिँ एकता भयो भने यसलाई चाहिँ परास्त गर्न सकिन्छ।
अधिवक्ता एवं राष्ट्रिय शिक्षक अभिभावक संघका संयोजक ध्रुव चौलागाईले कोभिड-19 को कारण शिक्षा क्षेत्र बढी प्रभावित बनेको बताउनुभयो। सरकारले वैकल्पिक शैक्षिक क्रियाकलाप अघि बढाउन भने पनि ग्रामीण भेगका विद्यार्थीलाई कसरी समेट्न सकिन्छ भन्ने कुराको कुनै कार्यविधि नभएको उहाँले बताउनुभयो।
विभिन्न खाले स्वार्थहरू चाहिँ प्राप्त गर्ने चाहिँ बेले यही हो कि भने जस्तो गरी जसरी अहिले आवाजहरू सुनिन्छन् अथवा जसरी मान्छेहरू प्रस्तुत भइरहेका छन्, समष्टिमा जुन टार्गेट थियो यो कोरोनालाई परास्त गर्ने त्यसमा हामीहरू पुग्न सक्थेनौँ कि भन्ने आशंका यसमा देखिया छ। अब अहिले सबैभन्दा पीडित क्षेत्र भनेको शिक्षा क्षेत्र हेर्नुहोस्। शिक्षामा कस्तो समस्या भइदियो भने विद्यार्थीहरूलाई स्कुल जाऊ भन्न पनि नसक्ने, शिक्षकहरूले पढाउन सक्ने अवस्था पनि छैन, अनि बोलाएर पढाएको ठाउँमा पनि अब कोरोना देखियो भनेर हाहाकार मचेर तुरन्त स्कुल बन्द पर्ने अहिले जुन खालको समस्या यहाँनिर देखियो नि। सरकारले के भनेको छ, वैकल्पिक विधि प्रयोग गरेर शिक्षा क्षेत्रलाई चाहिँ शिक्षा अगाडि बढाऊ भनेर भनेको छ यहाँ, अनि कसरी गर्ने के गर्ने त्यो कुरो चाहिँ केही पनि छैन।
यसै गरी संचारकर्मी सुरेश श्रेष्ठले महामारीको समयमा नागरिक समाजको खोजी भए पनि समाजमा कतै नदेखिएको बताउनुभयो। सरकारका कतिपय गलत कामहरूलाई निगरानी गर्ने विज्ञप्ति निकाल्ने जस्ता कुनै पनि कामहरू नागरिक समाजले गरेको नदेखिएको बताउनुभयो।
यो संकटमा चाहिँ के गर्न सकिन्थ्यो भने त्यही सम्बन्धित मान्छेहरू दुईजनालाई सरकार बोलाएर तपाईँहरूले के के गर्नुभयो, के गर्नु पर्थ्यो भन्ने ढङ्गले हाम्रो पनि अपेक्षा हेरेर गर्नु पाएको हुन्थ्यो। अब नागरिक समाजले त एउटा केही खालको चाहिँ उपस्थिति पनि जनाएन भन्ने हो। अब सत्तारूढ दल भ्याइने भ्याइ छ, प्रतिपक्षी पनि यसो लापरलुपुर पार्न पाइन्छ कि भन्ने छ, नागरिक समाजले कम्तीमा यो भएन यसो भएन भनेर चाहिँ बोलिदिने एउटा विज्ञप्ति मात्र निकाल्दैन, त्यसलाई हामी चाहिँ थप प्रोत्साहित गर्थ्यौँ भन्ने हो। अब नागरिक समाजको हिसाबले साँच्चै नागरिकका कुरा बोल्ने चाहिँ संरचनै भएन।
कार्यक्रममा कोभिड-19 रोकथाम तथा नियन्त्रणका लागि सरकारसँगै संगठित र असङ्गठित नागरिक समाज र पत्रकारको भूमिकालाई थप समन्वयात्मक बनाई अघि बढ्नुपर्ने निष्कर्ष निकालिएको थियो।
कोभिड-19 को कारण विश्व नै आक्रान्त बनेको छ, नेपाल पनि कोरोना महामारीबाट प्रताडित बनिरहेको छ। कोरोनाको कारण शिक्षा स्वास्थ्य आर्थिक तथा सामाजिक क्षेत्र नै प्रभावित बनिरहेको छ। कोरोना नियन्त्रणका लागि समाजमा रहेका संघ संस्था तथा सञ्चार कर्मीहरूको भूमिकाका विषयमा हेटौँडामा छलफल गरिएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक बागमती प्रदेश कार्यालयले आयोजना गरेको छलफलमा नागरिक समाजले महामारीको समयमा सचेतनाका कार्यक्रम बढाउनु पर्नेमा सहभागीहरूले जोड दिएका छन्।
यसै गरी कोरोना नियन्त्रणका लागि दोलखाको कालिन्चोक गाउँपालिकाले के कसरी कामहरू गरिरहेको छ भन्ने विषयमा गाउँपालिकाका उपाध्यक्ष कालिका पाठकसँग गरिएको कुराकानी। अहिले कोभिड 19ले विश्व नै आक्रान्त परिरहेको छ। नेपालमा पनि दैनिक रूपमा यो कोभिड 19का बिरामीहरू संक्रमितहरू थपिनै गएका छन्। दोलखा जिल्लाको समग्र जिल्ला र कालिन्चोक गाउँपालिकामा कोभिड 19को प्रभाव कतिको छ?
हजुर, दोलखा पनि विश्वसँगै यो पनि प्रभावित नहुने त कुरै भएन। पटक पटकको लकडाउनले यहाँको बजार, यहाँको जीवन केही अस्तव्यस्त नभएको पनि होइन। यद्यपि तुलनात्मक रूपमा यो दोलखामा चाहिँ कोभिड संक्रमितको संख्या त्यति धेरै छैन। हाम्रोमा चाहिँ गाउँपालिकामा संक्रमितै भएर क्वारेन्टाइन बस्नुपर्ने 3 मात्रै रहनु भएर हामीले तत्कालीन उपचार गरेर उहाँहरू सामान्य जीवनमा फर्किसक्नु भएको छ।
दशैं नजिकिँदैछ, किनमेल गर्नेको पनि अब भिड दिन प्रतिदिन बढिँदै होला। अब यो अवस्थामा कोरोना जोखिमलाई नियन्त्रणको लागि चाहिँ गाउँपालिकाले कस्तो रणनीति बनाएर अघि बढिरहेको छ?
गाउँपालिकाले स्थानीय प्रशासन, गृह प्रशासनसँग समन्वय गरेर हामीले प्रचार प्रसारका कार्यक्रमहरू गरिरहेको छौँ। हाम्रो पालिकामा प्राय गरेर 9 वडा मध्ये सबै वडामा चाहिँ वडाको माझबाट गाडीहरू चल्ने भएको हुनाले पुलिसहरूको हाम्रो गाडीहरू प्रयोग गरेर साउन्ड सिस्टममा मास्क लगाऊ, हात धोऊ, घरभित्र बसौँ, भिडभाड नगरौँ, बाहिरबाट आउने मान्छेहरूलाई क्वारेन्टाइनमा राखौँ, परिवारबाट अहिले पहिला त हामीले क्वारेन्टाइनमै राख्यौँ, अब अहिले चाहिँ बाहिरबाट अब 1-2 फुट्टा आउनुहुन्छ। अनि सरकारको तर्फबाट चाहिँ अहिले पछिल्लो अवधिमा चाहिँ हामीले उहाँहरूलाई क्वारेन्टाइनमा आफैले राखेर सबै गर्न सक्ने अवस्था नभएको हुनाले हामीले चाहिँ उहाँहरूकै घरमा क्वारेन्टाइनमा राख्ने गरिरहेको छौँ भने रेडियो र पत्र पत्रिकाबाट व्यापक रूपमा हामीले कोरोनाबाट जोगिनको लागि हामीले अप्नाउनु पर्ने विधिहरू यो हुन्, यसरी तपाईँहरू जोगिन सक्नुहुन्छ भनेर हामीले उहाँहरूलाई शुभकामना दिँदाखेरि पनि हामीले अन्तिममा चाहिँ कोरोनाबाट बच्नको लागि तपाईँहरूले यो कुरा अप्नाउनुहोस् भनेर दिदीको बारेमा पनि भनिरहेको अवस्था छ।
हजुर, पहिरो पनि गयो त्यस क्षेत्रमा। एक त कोरोना महामारीले नागरिकको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारमै केही समस्याहरू पर्यो होला। पहिरो पश्चात पनि आवासका कुराहरू पनि त्यहाँ आए, त्यसको लागि चाहिँ गाउँपालिकाले के कसरी कामहरू गरिरहेको छ उनीहरूका लागि?
गाउँपालिकाको वडा नम्बर 5 र वडा नम्बर 2 अनि अन्यत्रमा पनि फटाफुट जुन प्राकृतिक प्रकोप भयो, जसको कारणले गर्दा भनौँ न जनको क्षति भएन, यो एउटा सुखको कुरा हो, सौभाग्यवश, तर धनको क्षति धेरै भएको छ। त्यो क्षेत्र चाहिँ प्राय गरेर कोदो मकै नै हुने भएको हुनाले मकै चाहिँ उठाइसकेको र कोदो जति सबै उहाँहरूको तुरिएको अवस्था छ। उहाँलाई हामीले खाद्यान्न सुविधा कुराहरू, खाद्यान्न सुरक्षाका कुरा, सुरक्षाका कुरा, खाद्यान्नका कुरा, सरसफाइका कुरा, अनि त्यस पछाडि ओढ्ने ओछ्याउने दैनिक आधारभूत कुराहरू, अनि बच्चाहरूको लागि किड्सहरूको लागि छुट्टै खेल्ने वस्तुहरू, गेमका कुराहरू पनि हामीले उपलब्ध गराएका छौँ। तत्काल रूपमा गाउँपालिकाको तर्फबाट 50,000 रुपियाँ पैसा घर बनाउनु पर्ने जनताहरूको लागि व्यवस्था गरिदिउँ होइन। प्रदेशमा कोर्डिनेसन गरेर केन्द्रीय सरकार, सङ्घीय सरकार र प्रदेशमा कोर्डिनेसन गरेर उहाँहरूको घर बनाउनुको लागि पनि हामीले सिफारिस गर्ने पर्ने कामहरू जस्तो काम हामीले गरिसकेका छौँ। व्यवस्थापन गर्ने कार्यक्रमहरू हाम्रो एउटा सेड्युलभित्र रहेको छ र हामीले त्यसको लागि बजेट पनि विनियोजन गरिसकेका छौँ।
स्थानीय तहमा न्यायिक समिति पनि छ, न्यायिक समितिको तपाईँ संयोजक पनि हुनुहुन्छ। यो अवस्थामा न्यायिक समितिमा के कसरी कामहरू भइरहेको छ, कतिको प्रभाव पारेको छ यो महामारीले?
अनि त्यो त एकदमै धेरै, अब कतिपय अवस्थामा एक त 80 त झन् धेरै नै समस्या थियो। अब अहिले लकडाउनको बेलामा त गाडीहरू नआउने, केसहरू चाहिँ म्याद नाग्नेसँग बढी सम्भावना पनि भयो होइन, किनभने गाडी चल्दैन, जनताहरू चाहिँ टाढादेखि 4-5 हिँडेर आइराख्नु पर्ने, एकचोटि आएर नहुने अवस्था कतिपय केसहरूमा, त्यसो गर्दाखेरि धेरै समस्या पनि भयो। समयमा न्याय निरूपण गर्ने काम, मेलमिलापका कामहरू जे छन् त्यो कामलाई चाहिँ हामीले अगाडि बढाउन सकेनौँ तत्कालको बेलामा। तर अहिले चाहिँ अलिक सामान्य अवस्था छ, गाडीहरू चलेका छन् र अहिले चाहिँ हामीले सहजताका साथ अहिले हामीले न्याय निरूपणका कामहरू अगाडि बढाइरहेको छौँ।
यो अवस्थामा कस्ता खालका उजुरीहरू चाहिँ बढी परे?
बढी महिला हिंसाका घटनाहरू पनि, विवर्तका कुराहरू, महिला हिंसाका घटनाहरू पनि आएका छन् भने सात सिमानाको कुराहरू त्यो चाहिँ निरन्तर अलि पुननिर्माणको बेलामा अलि बढी आउँथे सात सिमानाको, अहिले पनि त्यो कमी आएको छैन। महिला हिंसाका, कल झगडाका, जाँड रक्सी खाएको, यसरी त हुन् गाउँघरमा हुने झगडाहरू, यिनी झगडाहरू चाहिँ बढी, कल के उजुरीहरू चाहिँ बढी आइरहेको अवस्था छ।
उहाँ हुनुहुन्थ्यो दोलखा जिल्लाको कालिन्चोक गाउँपालिकाकी उपाध्यक्ष कालिका पाठक।
यो कुराकानीसँगै आजको हाम्रो निर्धारित समय सकिने लागेको छ।
मानव अधिकार शिक्षा कार्यक्रमका बारेमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्राचार गर्ने ठेगाना मानव अधिकार शिक्षा रेडियो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक बागमती प्रदेश कार्यालय हेटौडा। हामीलाई bagmati@insec.org.np पत्र पठाउन र facebook.com/insecradio कमेन्ट लेख्न सक्नुहुन्छ।
अवस्त यसका साथसाथै आगामी सातासम्मका लागि कार्यक्रमबाट प्रविधिमा सहयोग गर्नुहुने मनोज देवकोटासँगै
म सम्झना कार्की
र म पुष्पराज अधिकारीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ साता।